यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ, म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित, वर्षापछिको बाढ़ी र पहिरोमा परि दार्चुला, तनहु, म्याग्दी र धादिङमा गरी 7 जनाको मृत्यु। पृथ्वी राजमार्गको धादिङ र चितवनका विभिन्न सड़क खण्डमा गएको पहिरोका कारण सवारी आवागमन ठप्प, पहिरो पन्छाई, राजमार्ग खुलाउने प्रयास जारी। भदौ 1 गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उड़ान खुला गर्ने सरकारको निर्णय। नेपालमा कोरोना भाइरस समुदाय स्तरमा फैलिए फैलिएको बारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वेक्षण गर्ने। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मरण गर्दै बीपी स्मृति दिवस आज मनाइँदै र कोरोना भाइरस विरूद्धको खोप परीक्षणमा बेलायत र चीनमा गरिएका 2 खोपहरूले रोग प्रतिरोधी क्षमता उत्पादन गर्न सफल भएको चिकित्सकहरूको दावी। अब समाचार विस्तारमा। लगातारको वर्षाका कारण मुलुकभर जनजीवन प्रभावित भएको छ। वर्षापछिको बाढ़ी र पहिरोले देशका विभिन्न जिल्लामा जनधनको क्षति हुनुका साथै दर्जनौं घर परिवार विस्थापित भएका विभिन्न जिल्ला स्थित हाम्रा संवाददाताहरूले जनाएका छन्। बाढ़ी र पहिरोमा परि हिजो 7 जनाको मृत्यु भएको छ। दार्चुलाको नौगाड छपरी गाउँमा वर्षाका कारण गएको पहिरोले घर भत्किँदा स्थानीय 42 वर्षीय मानमती ठगुन्ना र मानसीमा ठगुन्नाकी 6 वर्षीय छोरी आरती ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ। लगातारको वर्षाका कारण खसेको पहिरोले परी गाउँका 4 घर र समैजी आधारभूत विद्यालयको भवन समेत बगाएको छ। तनहुको भानु नगरपालिका 9 पुरकोटमा पहिरोले पुरिएर 2 जनाको मृत्यु भएको छ। घरमाथिबाट पहिरो खस्दा पुरिएर 17 वर्षीय सीतासमा धौलारी र 80 वर्षीय तिलमाया धौलारीको मृत्यु भएको हो। तनहुमा पहिरोका कारण करिब 20 घर परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। बाढ़ीले करिब 40 घरमा आंशिक क्षति पुर्याएको तनहुका प्रहरी उपरीक्षक अरूण पौडेलले बताउनुभयो। अविरल वर्षाका कारण धादिङका 2 दर्जन भन्दा बढ़ी ठाउँहरूमा पहिरो गएको छ। पहिरोले गजुरी गाउँपालिकाको ओडा नम्बर 2 मजुवा डाँडामा घर पुर्दा निरुता परियारको मृत्यु भएको छ भने 6 वटा घर पुरिएका छन्। पृथ्वी राजमार्गको धादिङ र चितवन जिल्ला जोड्ने मौवा खोलामा आएको बाढ़ीले पुलको धादिङतर्फको छेउको भाग बगाएपछि सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। बाढ़ीले 3 वटा घर पनि बगाएको छ। बेनीघाट रोराङ गाउँपालिका ओडा नम्बर 10 कै बाँदरी भीरमा सड़कमाथिबाट आएको पहिरोले 3 वटा गाड़ी बगाएर त्रिशुली नदी किनारमा पुर्याएको छ। अन्य 4 वटा गाड़ी भने पहिरोले पुरेको छ। घटनामा कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गकै बैरेनी 40 ए छहरे मौवा खोला लगायत क्षेत्रमा राजमार्गभन्दा माथिबाट पहिरो आएर थुप्रिएका कारण राजमार्ग समेत अवरूद्ध भएको छ। पहिरो हटाई राजमार्ग खुलाउने काम भइरहेको र दिउँसोसम्ममा अवरोध हटाइने सम्भावना रहेको धादिङका प्रमुख जिल्ला अधिकारी असमान तामाङले जानकारी दिनुभयो। गजुरी गाउँपालिकाको ओडा नम्बर 6 स्थित बेलखुमा पहिरो जाँदा 33 केभी लाइनको पोल बगाएकाले जहरे सब स्टेशनबाट वितरण भएको विद्युत सेवा अवरूद्ध भएको छ। अविरल वर्षाका कारण काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका 1 गागल फेदीमा पहिरोले पुरिएर 22 वर्षीय नवराज गुरूङको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। वर्षासँगै खसेको पहिरोका कारण बाजुराको बुढ़ीगंगा नगरपालिका 1 र 2 नम्बर ओडाका बासिन्दा विस्थापित भएका छन्। बाजुरास्थित साँफे मार्तडी सड़क खण्डका विभिन्न ठाउँमा पहिरो जाँदा यातायात अवरूद्ध भएको छ। मध्य पहाड़ी राजमार्ग अन्तर्गत लमजुङको रायनास नगरपालिकाका विभिन्न स्थानमा पहिरो गएपछि यातायात अवरूद्ध भएको छ। निरन्तरको वर्षापछि कालीगण्डकी म्याग्दी र रघुगंगा नदीमा आएको बाढ़ीले म्याग्दीका विभिन्न ठाउँमा सड़क, 3 वटा मोटरेबल पुल र झोलुङ्गे पुल तथा 2 ठाउँमा मन्दिर बगाएको छ। अन्नपूर्ण गाउँपालिका 3 दानाको रूपसे खोलामा आएको बाढ़ीले निर्माणाधीन र पुरानो मोटरेबल पुल पुरेको छ। अन्नपूर्ण 3 काभ्रेको भजेनी खोलामा आएको बाढ़ीले स्थानीय 65 वर्षीय बलबहादुर गर्बुजालाई बेपत्ता बनाएको ओडा सदस्य हस्तबहादुर पुनले जानकारी दिनुभयो। बेनी जोमसुम सड़क अन्तर्गत घाँस खोलामा आएको बाढ़ीले निर्माणाधीन मोटरेबल पुल पनि पुरेको बेनी जोमसुम कोरोला सड़क आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरसनले बताउनुभयो। बाढ़ीले घोप्टेभीर, घाँस खोला, भुरूङ, तातोपानी र रूप्से झरना आसपासका क्षेत्रमा सड़क बगाएको छ। दानामा निर्माणाधीन 220 केभी क्षमताको विद्युत सब स्टेशन र क्रसर उद्योग कटानको जोखिममा परेका छन्। अन्नपूर्ण गाउँपालिका 2 भुरूङ तातोपानीमा कालीगण्डकीले बस्तीतर्फ कटान गर्न थालेपछि सीमा प्रहरी चौकी र रेड क्रसको भवन लगायत 30 भन्दा बढ़ी घर जोखिममा परेका छन्। नदी किनारमा लगाइएको पर्खाल नाघेर बाढ़ीले बस्तीतर्फ कटान गरेको ओडाध्यक्ष ओम प्रकाश फगामीले जानकारी दिनुभयो। कालीगण्डकी र रघुगंगा नदीको दोभान स्थित जलजला गाउँपालिका 2 मा रहेको धार्मिक स्थल राम मन्दिरको धर्मशाला बाढ़ीले कटान गरेर बगाएको छ। धौलागिरी हिमालको आसपास क्षेत्रमा भारी वर्षा भएपछि म्याग्दी, कालीगण्डकी र रघुगंगा नदी र सहायक खोलामा बाढ़ीको सतह बढ़ेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो। निरन्तरको वर्षाका कारण पहिरो जाँदा पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ खण्ड आज बिहानैदेखि अवरूद्ध भएको छ। तनहुँको म्याग्दे गाउँपालिका एक गुणादी र आबु खैरेनी नगर गाउँपालिका दुई स्थित एनापहरामा पहिरोका कारण राजमार्ग अवरूद्ध भएको हो। लगातारको वर्षाले पाल्पाका अधिकांश सड़क अवरूद्ध भएका छन्। जिल्लाका विभिन्न ठाउँमा गएको पहिरोका कारण सिद्धार्थ राजमार्ग सहित अन्य सड़क मार्गहरूमा यातायात ठप्प भएको छ। सिद्धार्थ राजमार्गको सिद्धबाबा हेडबक्स नागमन्दिर पैठे डाँडा दोभान झुम्सा चरचरे कालीमाटी गौडेपुल लगायत दर्जनौं स्थानमा पहिरो खसेको छ। तानसेन तमघास सड़कका विभिन्न ठाउँमा पहिरो खसेर सड़क अवरूद्ध भएको छ। तानसेन रामपुर हुँदै नवलपरासी जाने सड़कमा पनि पहिरो खसेको छ। लगातारको वर्षाले झापाको कन्काईमाई खोलाको बाँध फुटेर पानी गाउँमा पस्दा झापा गाउँपालिकाका तीनवटा बस्ती डुबानमा परेका छन्। कन्काईमाई बढ़ेर झापा गाउँपालिका दुईको सड़क बारी बस्ती र वड़ा नम्बर एकको मिलन बस्ती र लसुनागंज डुबानमा परेका हुन्। हिजो साँझसम्ममा मिलन बस्तीका 40 भन्दा बढ़ी परिवारलाई उद्धार गरी स्थानीय विद्यालयमा राखिएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले जानकारी दिनुभयो। वर्षा भइरहेको र खोलाको बहाव बढ़ने क्रममा रहेकाले जोखिम पनि बढ़िरहेको स्थानीय रूपक राजवंशीले जानकारी दिनुभयो। लगातार वर्षा भइरहेकाले झापाका सबै नदीमा पानीको बहाव बढ़ेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने सबैलाई सतर्क रहन नेपाल रेडक्रस सोसाइटी झापाले अनुरोध गरेको छ। अविरल वर्षापछि राप्ती नदीमा आएको बाढ़ीमा परि चितवनमा एकजना बेपत्ता भएका छन्। तिब्बतको खासा स्थित केरुङ छोताल फुट्ने खतरा रहेको भन्दै स्थानीय प्रशासनले सुरक्षित रहन प्रभावित क्षेत्रका नागरिकलाई आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले हिजो साँझ सूचना जारी गर्दै भोटे कोशी नदीमा बाढ़ी आउने सम्भावना रहेकाले नेपालतर्फको तातोपानी क्षेत्रदेखि बाह्रविसे खाड़ीचौर लगायत भोटे कोशी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान अनुरोध गरेको छ। खासा क्षेत्रमा उच्च वर्षा भइरहेकाले भोटे कोशी नदीका साथै स्थानीय खोलाहरूमा समेत पानीको बहाव उच्च भएकाले जोखिम बढ़ेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो। लगातारको वर्षाले सर्लाहीको सदरमुकाम मलंगवाका विभिन्न सरकारी भवन तथा दर्जनौं घरहरू डुबानमा परेका छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
क्यों भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइलेटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। नेकपाभित्रको विवाद चुलिँदै गएपछि पटक पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक आज 11 बजेलाई बोलाइएको हो। सरकारले आगामी भदौ 1 गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको मन्त्री परिषद बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार उडान सम्बन्धी आवश्यक तयारी तथा प्रोटोकल कार्यविधि भने मन्त्रालयले तयार पार्नेछ। आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडान गत चैतदेखि नै बन्द हुँदै आएको थियो। हिजो थप 173 जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट 173 जना संक्रमण मुक्त भएपछि संक्रमण मुक्त भई घर फर्कनेको संख्या 11,868 पुगेको जानकारी दिनुभयो। यसै गरी हिजो देशका विभिन्न स्थानमा रहेका 27 प्रयोगशालामा 4,216 जनाको पीसीआर विधिबाट परीक्षण गर्दा 186 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोविड 19 समुदाय स्तरमा फैलिए नफैलिएको बारेमा जानकारी दिन सेरो प्रिभिलेन्स सर्वेक्षण शुरू गरेको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले कोविड 19 समुदायमा कुन तहसम्म पुगेको छ भन्ने थाहा पाउनका लागि सेरो सर्वेक्षण गर्न थालिएको जानकारी दिनुभयो। नेपाली कांग्रेसका संस्थापक नेता एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 38 औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विक्रम सम्वत 1971 भदौ 24 गते जन्मनुभएका कोइरालाको 2039 साउन 6 गते निधन भएको थियो। 2007 सालको राणा विरोधी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका कोइराला राणा शासनको अन्त्यसँगै राणा कांग्रेस सरकारमा 36 वर्षको उमेरमा गृहमन्त्री बन्नुभएको थियो। 2015 सालको आम निर्वाचनपछि बनेको झण्डै दुई तिहाई जनमतको सरकारको कोइराला प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नु भएको थियो। प्रजातान्त्रिक समाजवादका चिन्तक बीपी कोइरालाले उत्कृष्ट साहित्य सिर्जना गरी नयाँ चिन्तन, नयाँ आयाम र शैलीका साथ नेपाली वाङ्मयको श्रीवृद्धिमा अतुलनीय योगदान पुर्याउनु भएको छ। अब के अन्तर्राष्ट्रिय समाचार। कोरोना भाइरस विरूद्धको खोप परीक्षणमा बेलायत र चीनमा विकास गरिएका दुई खोपहरूले रोग प्रतिरोधी क्षमता उत्पादन गर्न सफल भएको चिकित्सकहरूले बताएका छन्। ती खोपको परीक्षणमा सहभागी व्यक्तिहरूमा प्रतिरक्षा प्रतिक्रिया उत्पादन गर्न सफल देखिएको बेलायत तथा चीनमा भएका परीक्षणले पुष्टि गरेको र ती खोपहरू मानव शरीरमा प्रयोग गर्न सुरक्षित रहेको चिकित्सकहरूले बताएका हुन्। कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या 1,48,45,700 नाघेको छ। 89,06,600 बढ़ी संक्रमणपछि निको भई घर फर्किएका छन्। कोरोना संक्रमणका कारण हालसम्म 6,13,200 व्यक्तिको मृत्यु भएको छ। अमेरिकामा कोरोना संक्रमितको संख्या दिनदिनै बढ़िरहेको छ। गत 24 घण्टामा 62,000 भन्दा बढ़ी संक्रमित थपिएपछि त्यहाँ 39,60,500 बढ़ी संक्रमित भएका छन्। ब्राजिलमा गत 24 घण्टामा 21,700 बढ़ी संक्रमित भएपछि त्यहाँ कोरोना संक्रमितको संख्या 21,21,600 नाघेको छ। भारतमा गत 24 घण्टामा 36,800 भन्दा बढ़ी नयाँ संक्रमित थपिएपछि त्यहाँ संक्रमितको संख्या 11,59,900 बढ़िरहेको छ। भारतमा हालसम्म 28,000 भन्दा बढ़ीको मृत्यु कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ। विश्व स्वास्थ्य संगठनले पछिल्लो समयमा अफ्रिकामा फैलदै गएको कोरोना भाइरस संक्रमणप्रति सजग गराएको छ। पछिल्लो समय दक्षिण अफ्रिकामा बढ़दै गएको संक्रमणलाई विश्व स्वास्थ्य संगठनले अफ्रिका महादेशमा नै संक्रमण फैलन सक्ने सूचकका रूपमा लिएको छ। यसअघि विश्वका अरू ठाउँको दाँजोमा अफ्रिकामा कोरोना भाइरस संक्रमणको असर कम देखिएको थियो। दक्षिण अफ्रिकामा शनिबार एकै दिनमा 13,000 भन्दा बढ़ी संक्रमण पुष्टि भएको थियो। अब मौसम। आज देशभर अधिकांश स्थानमा बदली रही विभिन्न भागमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश 1-2 बागमती गण्डकी प्रदेश 5 केही स्थानका साथै कर्णाली र सुदूरपश्चिमका 1-2 स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 22-24 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित। वर्षापछिको बाढ़ी र पहिरोमा परि दार्चुला, तनहुँ, म्याग्दी र धादिङमा गरी 7 जनाको मृत्यु। पृथ्वी राजमार्गको धादिङ र चितवनका विभिन्न सड़क खण्डमा गएको पहिरोका कारण सवारी आवागमन ठप्प। पहिरो पन्छाई राजमार्ग खुलाउने प्रयास जारी। भदौ 1 गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उड़ान खुला गर्ने सरकारको निर्णय। नेपालमा कोरोना भाइरस समुदाय स्तरमा फैलिए नफैलिएको बारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वेक्षण गर्ने। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मरण गर्दै बीपी स्मृति दिवस आज मनाइँदै र कोरोना भाइरस विरूद्धको खोप परीक्षणमा बेलायत र चीनमा गरिएका दुई खोपहरूले रोग प्रतिरोधी क्षमता उत्पादन गर्न सफल भएको चिकित्सकहरूको दावी। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 9 बजेको समाचार। सकियो अब नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।